أعوذ بالله من الشيطان. بسم الله الرحمن الرحيم. السلام عليكم أخواتي وحضرات. انسانی زندگی میں صحبت کمال کی چیز ہے. ہم دنیاوی علم میں بھی سنتے رہتے ہیں, ماں باپ بچپن میں ہمیں یہی تلقین کرتے ہیں کہ انسان جس صحبت میں بیٹھتا ہے ویسے ہی ہو جاتا ہے. حضرت علی کرم اللہ وجہ کو بھی قول ہے کہ انسان اپنے دوستوں سے پہچانا جاتا ہے. روحانیت میں صحبت یا حلقۂ احباب یا وہ لوگ جن کے ساتھ انسان کا اٹھنا بیٹھنا ہے بڑا اہم گنا جاتا ہے. اگر کوئی ادنا چیز کسی اعلیٰ چیز کے ساتھ منسلک ہو جائے اس کا سٹیٹس بھی بدل جاتا ہے. جیسے لکڑی ہے یا موم ہے, اگر وہ اپنی جگہ پڑی ہے اسی طرح تو وہ ایک بیکار چیز سمجھی جائے گی. اس کا اس طرح سے پڑے رہنا کوئی مصرف نہیں ہے. لیکن اگر اسی موم کو ہم آگ دکھا دیں, شعلہ دکھا دیں, تو جل اٹھتی ہے اور اپنے ارد گرد کے علاقے کو روشن کر دیتی ہے, وہ نور پھیلا دیتی ہے. یہ یوٹیلیٹی ہے کہ اس نے اس جگہ کو ایک مخصوص حد تک منور کر دیا. اسی طرح اگر لکڑی کو ہم جلا لیں تو وہ ہمیں سردی سے بچانے کے کام آ جائے گی, روشنی پھیلا لے گی, پھر کھانا پکانے کے کام آ جاتی ہے. آگ بذات خود خطرناک چیز ہے, لیکن اگر اسے ایک کیتلی اور پانی کی صحبت میسر آ جائے تو یہ کھانا پکانے کے کام آتی, اس کی یوٹیلیٹی بڑھ گئی. روٹی کا ایک نوالہ اگر ہم پلیٹ میں رکھیں تو نہ صرف یہ کہ اس کی کوئی یوٹیلیٹی نہیں ہے, اس کا کوئی استعمال نہیں ہے, اس کا کوئی مصرف نہیں رہے گا, بلکہ دو تین دن کے بعد اس پہ فنگس لگنا شروع ہو جائے گا اور ہم اسے صحت کے لیے مضر جاننے لگیں گے. لیکن یہی اگر نوالہ انسان کھا لے تو منہ میں پیدا ہونے والا ایسڈ اس کے ساتھ ملے گا اور اسے معدے کے لیے قابل ہضم بنا دے گا. معدہ اسے ایک حد تک نرم کر کے تو جگر کے حوالے کر دے گا جہاں اس سے لائف گیونگ کیمیکلز بن جائیں گے. تو وہی نوالہ جو پلیٹ میں پڑا ہوا کسی کام کا نہیں تھا بلکہ الٹا وہ ایکسپوز تھا فنگس کے لیے, وہ انسان کے بدن میں جا کے ایک زندگی بخش چیز میں تبدیل ہو گیا. انسان جب ایسے لوگوں میں اٹھنے بیٹھنے لگتا ہے جو صاحب علم ہیں, صاحب ادب ہیں, تو انسان کی زندگی ایک نیا رنگ اختیار کرنے لگتی ہے اور وہ رب کی طرف رجوع کر جاتا ہے. رب تعالیٰ نے اس کائنات میں جتنی چیزیں بنائیں اس میں طبقات اور درجے رکھے ہیں. سب سے ادنا ترین درجے پر جمادات ہیں. یہ ہم کسی زمانے میں جب کلاس 4-5 میں پڑھتے تھے تو یہ ہم نے کسی ٹیکسٹ بک میں پڑھا تھا کہ اس دنیا میں چار طرح کی چیزیں ہیں. جمادات ہیں وہ چیزیں جو بے جان ہیں, جیسے پہاڑ ہیں, پتھر ہیں, چٹانیں ہیں, یہ جمادات میں یہ ادنا ترین شکل ہے زندگی کی، کیونکہ ان میں کوئی حرکت نہیں ہے، ان کا ارتقا نہیں ہے. اس کی ڈکے تو ہے لیکن اس میں ارتقا نہیں ہے. یہ پڑی ہوئی چیزیں بڑھتی نہیں ہیں، بہتر شکل اختیار نہیں کرتی ہیں، لیکن یہ زوال پذیر رہتی ہیں. تو زندگی کی وہ شکل جس میں ارتقا نہ ہو، صرف ڈکے ہو، وہ ادنا ترین شکل ہے. اس سے بہتر درجے کی زندگی کی شکل نباتات ہیں. تو زندگی کی ارتقا کا اگلا مرحلہ، اگلی سٹیج حیوانات کی ہے، اور سب سے افضل زندگی کی شکل انسان کی ہے. انسان اگر ایسی صحبت اختیار کر لے جو اسے رب سے دور لے جائے، میٹریلسٹک بنا دے، وہ شاید وقتی طور پر تو قابل تحسین ہو جائے، لیکن انجام کار وہ اپنے زوال کو چلی جائے گی وہ شکل. لیکن اگر انسان ایسے لوگوں کی صحبت اختیار کر لے جو صاحب علم ہیں، صاحب ادب ہیں، تو پھر انسان اس راہ پر جا نکلتا ہے جو اسے دن بدن، لمحہ بلمحہ اس بلندی کی طرف لے جانے لگتا ہے جو اسے رب کے قرب کا اہل بنا دیتی ہے. جب ہم اس راہ پر چلتے ہیں تو ہمارے دل میں طرح طرح کے وسوسے، خدشات اور احساس زیاں جو فالس ہوتا ہے، حقیقی نہیں ہوتا، کچھ کھونے کا احساس، وہ ہمارے دل میں وسوسے، خدشات اور فالس ٹائپ آف جو احساس زیاں ہے وہ سر اٹھانے لگتا ہے. یہ شیطان وسوسے، خدشات ڈالتا ہے، نفس ہے ہمارا جو سرکشی کرتا ہے. اس کے اندر ایک اور آرگومنٹ مجھ جیسا کمزور انسان جو گناہوں کا شہدائی ہے، مجھ جیسا انسان جس کو گناہ کی زندگی بڑی لبھاتی ہے، ہم ایک آرگومنٹ یوز کرتے ہیں جبر کا، تقدیر کا، ڈیسٹنی کا. یہ وہ الفاظ ہیں جو ہم استعمال کرتے ہیں کہ سب آخر ڈیسٹنی بھی تو کوئی چیز ہے. If I'm destined for this, I'm absolutely helpless, can't help it. یہ میں آرگومنٹ اکثر، اگر آپ جیسا کوئی نیک آدمی مجھے توجہ دلا دے کہ تم نیکی کی راہ کی طرف کیوں نہیں آتے ہو، تو میں اس کے جواب میں ایک عام طور پر آرگومنٹ یوز کرتا ہوں کہ ساتھ تقدیر کا جبر بھی تو کوئی چیز ہے. میری ڈیسٹنی سیٹ ہے تو میں تو جو کچھ بھی کر لوں، میں نے جانا وہیں ہے، پہنچنا وہیں ہے جس کے لیے میں ڈیسٹائنڈ ہوں. تو یہ تقدیر کے جبر کو بھی مجھ جیسے لوگ آرگومنٹ کے طور پہ یوز کرتے ہیں. یہ جبر و اختیار کمال کی چیز ہے. جہاں جبر ہے وہاں کوئی نہ تو سزا ہے نہ کوئی انعام ہے. جبر کے نتیجے میں ہونے والے قصے پر گرفت نہیں ہے. اس کی بہترین مثال شاید یوں دی جا سکتی ہے کہ جب ہم نماز کے لیے کھڑے ہوتے ہیں تو دنیا بھر کے خیالات، ایسے خیالات جو عام حالات میں ہمارے قریب سے بھی نہیں گزرتے، وہ خود بخود چلے آ رہے ہوتے ہیں. اس کے لیے اردو میں شاید بہترین لفظ دے, وہ خود بخود در آتے ہیں. تو ایسے خیالات جو خود بخود ہمارے ذہن میں چلے آتے ہیں نماز کے دوران, اس پر رب گرفت نہیں کرتا, اس پر معافی ہے. اس لیے کہ وہ انسانی نفسیات اور انسانی کمزوریوں کا جبر ہے کہ وہ خیالات ایسے وقت پر آتے ہیں, اسی لیے اس پر چھوٹ ہے, نماز میں کوئی خلل واقع نہیں ہوتا. لیکن وہ خیالات جن کو ہم ڈیلیبریٹلی ذہن میں لاتے ہیں, کانشیسلی اپنے ذہن میں لاتے ہیں, تھرو این ایفرٹ ان خیالات کو ذہن میں ہم لاتے ہیں, خود سوچتے ہیں ان کو, اس پر گرفت ہے, وہ گناہ ہے. اب یہاں اختیار ہے ہمارا کہ ہم نہ سوچیں کسی بات کو. تو جب ہم اپنے اختیار کو استعمال کرتے ہیں یا اختیار کو ہم استعمال نہیں کرتے کہ انہیں روک پائیں, تو وہاں گناہ ہو گیا ہم پر. اور جہاں جبر ہے کہ وہ خود چلے آ رہے ہیں, وہاں ہم مجبور ہیں, وہاں کوئی گرفت نہیں ہے. تو اگر انسان اتنا ہی قدر و جبر کا غلام ہے جتنا ہم خود اپنے آپ کو سمجھتے ہیں, اس لیے میں نے کہا کہ یہ ہم ایکسکیوز بناتے ہیں, ایک بہانہ گھڑتے ہیں ہم کہ میں کیا کروں, میری تقدیر میں یہ لکھا تھا کہ میں گناہوں میں ملوث ہو جاؤں. یہ فالس قسم کے بہانے ہیں, لیم پریٹینڈز ہیں. جبر اور اختیار کی شاید بہترین مثال یہ ہے کہ اگر کسی شخص کو پرکنسن ہے, پرکنسن کا مرض ہے, اس کے جسم میں راشہ ہے, تو اس غریب کا سر یا ہاتھ ہلتا رہتا ہے مسلسل, کوئی چیز پکڑتا ہے, اگر پانی کا گلاس, چائے کا کوئی کپ, تو پانی بھی اس کے ہاتھوں چھلکتا ہے, چائے بھی چھلکتی ہے, میز خراب ہوتا ہے, کپڑے پر چھینٹے پڑ جاتے ہیں, لیکن ہم میں سے کبھی کسی نے اس کو شرمندہ نہیں کیا, بلکہ ہم اس کو دلاسہ دیتے ہیں کہ نہیں کوئی بات نہیں, ٹھیک ہے, ابھی صاف ہو جائے گا, آپ فکر نہ کریں. لیکن اگر یہی حرکت کوئی آدمی جان بوجھ کے کرے کہ ہاتھ کو یوں خود حرکت دیتا رہے, یا گلاس پکڑتے ہوئے جان بوجھ کے یوں ہلا لے اور پانی چھلک جائے, تو یہ حرکت کرنے والے کو بھی پشیمانی ہوتی ہے, شرمندگی ہوتی ہے, اور دیکھنے والے بھی اسے برا سمجھتا ہے. تو جہاں جبر ہے وہاں پشیمانی نہیں ہے, جہاں اختیار ہے وہاں اگر ہم کوئی حرکت ایسی کریں گے تو وہاں پشیمانی بھی ہوگی اور دوسروں سے بات بھی سننا پڑے گی ہمیں. تو اگر انسان قدر و جبر کے سامنے اتنا ہی مجبور ہوتا جتنا ہم کہتے ہیں, تو رب تعالیٰ جس نے ہمیں تخلیق کیا, جس کی تخلیق کا ہم شاہکار ہیں, وہ رب بحیثیت خالق کے ہماری خوبیوں اور ہماری خامیوں سے ہم سے زیادہ واقف ہے. قدر و جبر بھی اسی کی طرف سے ہے. تو پھر ہماری اصلاح کے لیے ایک روایت کے مطابق 1,24,000 پیغمبر نہ اتارے جاتے کبھی, پھر رب تعالی ان پیغمبروں کے ذریعے سے ہم پر اپنا دین نازل نہ فرماتا, لیکن رب تعالی نے حضرت آدم علیہ السلام سے لے کے آپ صلی اللہ علیہ وسلم تک جتنے بھی پیغمبر بھیجے, چونکہ اس کا ثبوت نہیں ملتا کہیں اس تعداد کا 1,24,000, اس لیے ہمیشہ میں اس کو روایت کہتا ہوں کہ ایک روایت کے مطابق, لیکن قرآن پاک میں 40 پیغمبروں کے نام کا تذکرہ ملتا ہے ہمیں. تو ان 40 پیغمبروں پر تو اتفاق ہو سکتا ہے, کم سے کم 40 تو کنفرم ہوتے ہیں. سبھی پیغمبر رب کا پیغام لے کے آئے. آپ صلی اللہ علیہ وسلم کے ذریعے سے جو پیغام آیا اس نے دین کو مکمل کر دیا. اس پیغام کے آ جانے کے بعد उस पैगाम में किसी एडिशन या ऑल्ट्रेशन की जरूरत नहीं रही, इसलिए नबूवत का सिलसिला खत्म कर दिया गया और इसी निस्बत से आप सल्लल्लाहु अलैहि वसल्लम नबी आखिरुज़्ज़मा हैं, आपके बाद कभी कोई नबी नहीं आएगा। दीन जहां आके मुकम्मल हुआ और मुकम्मल शक्ल में हमें पास ऑन कर दिया गया कुरान की शक्ल में, ये दीन दर हकीकत एक पैराडाइम है, एक सांचा है, ऐसा सांचा जिसमें रब ये चाहता है कि वो अपनी जो मास्टरपीस तखलीक है वो उस सांचे में ढल जाए। और जिस तरह उसकी तखलीक का शाहकार है इंसान, इसी तरह वो एक बेहतरीन इंसान बने। वो सांचा उसने हमें दे दिया, अब हमें उसमें ढलना है। तो अगर जबर के ही हम गुलाम हों, उसी के जरिए हम मजबूर हों, तो फिर वो पैराडाइम हम तक कैसे क्यों आया? तो रब ताला ने हमें मास्वाय चंद एक मामलात के, जो तकदीर का हार्डली 5-10% बनते हैं, बाकी में उसने हमें इख्तियार अता फरमा दिया कि हम जो चाहे हम करें। और इसीलिए चूंकि इख्तियार है हमें, हम आजाद हैं उस इख्तियार को इस्तेमाल करने या इस्तेमाल न करने में, इसलिए उसकी जजा व सजा है। किसी साहब ने एक सवाल पूछा हुआ है कि रब ताला की बंदगी हासिल करने के लिए इंसान को कनात इख्तियार करनी चाहिए, रोजगार कमाने के सिलसिले में अगर इंसान को एक मुकर्रर करदा वक्त से अपना ज्यादा टाइम देना पड़ रहा हो और वो इसको ये समझ भी रहा हो कि मैं अपनी इस मसरूफियत की वजह से बाकी एंड्स जो रब के कुर्ब हासिल करने के लिए कंपलसरी हैं नहीं पूरे कर रहा, तो इस वक्त इस कश्मकश से निकलने के लिए क्या फैसला करना चाहिए ताकि जिंदगी की असल हकीकत और मकसद को किसी हद तक पा सके? उस मुफक्किर का नाम मेरे जहन से इस वक्त निकल गया। किसी मुफक्किर ने एक बात कही थी कि वो लोग जो जिंदगी में वक्त की कमी की शिकायत करती हैं तो मैं क्या करूं, मेरे पास वक्त नहीं, वो दर हकीकत फारिग लोग ही हैं। वरना वो लोग जो वाकईतन मसरूफ रहने वाले हैं, वो अपने वक्त को इस तरह से ऑर्गेनाइज कर लेते हैं कि सभी काम उसमें पूरे होने लगते हैं और उन्हें बजाय वक्त की कमी के काम की कमी की शिकायत रहने लगती है कि मेरा वक्त नहीं गुजरता, कि काम कम है। आप सल्लल्लाहु अलैहि वसल्लम की हयात तैयबा हमारे लिए एक ऐसा नमूना है जिससे हम अपनी जिंदगी के तमाम मसाइल का हल निकाल पाते हैं। यह मैंने शायद एक दो मौकों पर पहले भी अर्ज किया कि एक जमाने में मैं मेरी जब इस किस्म की मसरूफियात शुरू हुई तो मेरे रोजगार के मामलात, फैमिली लाइफ और खल्के खुदा के साथ मेरा कॉन्ट्रैक्ट, ये कुछ इस तरह से एक दूसरे में गड़बड़ होने लगा कि मैं तीनों ही काम नहीं कर पा रहा था। सही परेशानी का आलम था उन दिनों। मुझे अपने सरकारी ड्यूटी के सिलसिले में कराची बड़ा फ्रीक्वेंटली जाना होता था। जुमे के रोज मैं 12 बजे जाके मस्जिद में बैठ जाता हूँ। कराची में एक बार जुमा आ गया तो मैं मस्जिद में 12 बजे गया, वहां कोई था नहीं। जहां मैं बैठना चाह रहा था सफ पर, वहां खड़ा था तो सडनली मेरी एक चार्ट पर नजर पड़ी, सामने दीवार पर लगा हुआ था और उस चार्ट में मेरे उस मसले का हल लिखा था। बड़ी खुशगवार हैरत हुई कि अल्लाह ने मेरा मसला मस्जिद में हल कर दिया। उसमें ये लिखा था कि आप सल्लल्लाहु अलैहि वसल्लम ने अपनी जिंदगी को तीन हिस्सों में तकसीम किया हुआ था, जो दिन है आपका उसके तीन हिस्से किए हुए थे। एक हिस्सा जिसमें आप सल्लल्लाहु अलैहि वसल्लम हुकूमती काम सरंजाम देते थे, बैरूनी वफूद से मिलते थे और सहाबा किराम से मुलाकात होती थी। दिन का दूसरा हिस्सा आप सल्लल्लाहु अलैहि वसल्लम ने अपनी फैमिली लाइफ के लिए मुख्तस किया हुआ था कि अज़वाज मुतहरात का हाथ बटाते थे, उनके साथ वक्त गुजारते थे। और दिन का तीसरा हिस्सा आप सल्लल्लाहु अलैहि वसल्लम ने आराम और इबादत के लिए मुख्तस किया हुआ था। तो उससे वो मसला हल हो गया। इसी तरह अगर हम अपने दिन को इस तरह से तकसीम कर लें, क्योंकि रूहानियत में ड्यूटी पर बहुत जोर है कि ड्यूटी सबसे अफजल है, इंसान को अपनी ड्यूटी पूरी करनी चाहिए। इस ड्यूटी में रोजगार के मामलात भी हैं, हमारे फराइज जो है बट वी ओव टू आर फैमिली वो भी पूरा किया जाना चाहिए, फैमिली को वक्त दिया जाना चाहिए। फिर हमारे जिस्म का हम पर हक है, जिस्म को आराम भी दिया जाना चाहिए। रब ताला का हम पर हक है, रब की इबादत भी की जानी चाहिए। बात सिर्फ इतनी है कि हम अपने वक्त को अगर प्रॉपरली तकसीम कर लें तो मसला हल हो जाता है। ड्यूटी के बारे में मैं जिन बुजुर्ग के पास जाके हाजिर हुआ करता था तो बड़ी सख्ती थी ड्यूटी के सिलसिले में उनके यहाँ कि ड्यूटी पहले, ड्यूटी में कोताही मत करो कभी। तो वो फिर आहिस्ता आहिस्ता समझ आई कि मैं तो उस वक्त ड्यूटी अपने दफ्तर के मामलात ही को समझ रहा था, लेकिन दरहकीकत उनका मतलब ड्यूटी से वो तमाम हकूक थे जो मुझे अदा करने हैं, जिसमें मेरे रोजगार के मामलात भी हैं, मेरी फैमिली लाइफ भी है, रिश्तेदार हैं, दोस्त अहबाब हैं, इबादत हैं और खुद जिस्म का हक अदा करना है मुझे कि मुझे आराम देना है अपने आप को। तो रोजगार के सिलसिले में अगर हमें टाइम ज्यादा देना पड़ता है तो हम टाइम को इस तरह से एडजस्ट कर सकते हैं, आसानी के साथ हो जाता है। खुद मैंने भी जिंदगी में बहुत लंबा अरसा ऑन एवरेज डेली 14 घंटे दफ्तर में काम किया है और इसमें इतवार की छुट्टी वो अवेल नहीं की कभी, बल्कि बाज़ुकात ईद के रोज भी 2-4 घंटे बैठ के दफ्तर में काम करना पड़ा है। एडजस्ट हो जाता है। अल्लाह ताला ने इंसान को बहुत सलाहियतें दी हैं और रब ताला ने एक ऐसा करम फरमाया हम पर कि जो हमारा जिस्म है वो एडजस्ट हो जाता है। थोड़ी सी मेहनत है। और मैंने एक साहब को देखा, बहुत नाम पाया उन्होंने दुनिया में, मेहनत करने वाले लोग ही दुनिया में नाम पाते हैं, वरना मेरी तरह जो बातों के धनी हैं वो इसी तरह जूते चरखाते रह जाते हैं। उनको मैंने देखा कि बाज़ुकात वो कई कई रोज बिस्तर पर नहीं लेट पाते थे काम की ज्यादती की वजह से। उन्होंने एक अपनी लाइब्रेरी में स्टडी थी उनकी, उसमें एक इजी चेयर रखी हुई थी, उस पर 15-20 मिनट सोते थे और वो फ्रेश फिर काम में शुरू हो गए और उनकी सेहत भी बड़ी अच्छी थी। मेरा ख्याल है शायद जिस वक्त उनकी डेथ हुई तो 87 या 88 ईयर्स की एज थी उस वक्त उनकी, और उस दिन तक वो खुद अपने हाथ से कमा रहे थे। बहुत सी किताबें उन्होंने लिखी हैं जो पूरी दुनिया में एज टेक्स्ट बुक पढ़ाई जाती हैं इकोनॉमिक्स में। खुद पाकिस्तान में जो एम ए इकोनॉमिक्स का सिलेबस है उसमें उनकी लिखी हुई किताबें बतौर टेक्स्ट बुक पढ़ाई जाती हैं। आदमी एडजस्ट कर जाता है। इसके लिए सिर्फ चूंकि पूरा मामला तो आपका मेरे सामने नहीं है, शायद 12 घंटे काम करना पड़ता होगा आपको, तो उसको थोड़ा सा जब ऑर्गेनाइज करेंगे तो आपका जिस्म आपका साथ देगा और इंशाअल्लाह ताला आपके मामलात इस तरह हो जाएंगे कि आप इबादत भी करते रहेंगे, फैमिली को भी टाइम दे देंगे और हम भी आपको मिल जाएगा और ड्यूटी भी आपकी पूरी होती चली जाएगी। किसी और साहब का सवाल है कि शाह साहब, अगर किसी शख्स को अपने अंदर बहुत बेचैनी महसूस हो और उसको ऐसा लगे कि वो कुछ ढूंढ रहा है तो इस कैफियत को क्या नाम दें? अल्लाह ताला ने, जिसमें अभी थोड़ी देर पहले अर्ज कर रहा था कि यहाँ जिंदगी दर्जा ब दर्जा है, तबकात हैं जिंदगी के इंसानों के, इसी तरह रब ताला ने हर इंसान की फितरत, हर इंसान की जिस्मानी कुव्वत और मेंटल फैकल्टीज एक दूसरे से मुख्तलिफ रखी हैं। वो वेरी करती हैं इन डिग्री मैन टू मैन। रब ताला ने कुरान में बहुत तकरार के साथ रिपीटेडली हमें इनवाइट किया है गौर व फिक्र करने के लिए, गौर व खौज करने के लिए चीजों पर। और गौर व फिक्र इंसानी फितरत के ऐन मुताबिक है। तजस्सुस तमाम जानदार चीजों की तबीयत में मौजूद है, सिर्फ इंसान नहीं अर्ज कर रहा, तमाम जानदार चीज। फर्क सिर्फ डिग्री का है, किसी में कम किसी में ज्यादा। और ये तजस्सुस ही ऐसी चीज है जो हमें गौर फिक्र पर उभारता है। जब हम अपनी इस जबिल्लत को सेटिस्फाई नहीं कर पाते, हम गौर फिक्र नहीं करते अपने इर्द गिर्द की चीजों पर, कुरान पर, रब ताला की कुदरत की निशानियों पर, उसके बजाय हम बातों में वक्त सर्व कर देते हैं या दूसरे कामों में, तो फिर हमारे अंदर ये बेचैनी की एक कैफियत पैदा होती है जिससे हमें ये रहता है कि हम मालूम नहीं किसी चीज की तलाश में हैं जिसका पता नहीं चलता कि वह है क्या। जब ऐसी कैफियत हमारे अंदर सर उठाए तो हमें इसका फायदा लेना चाहिए कि हमें गौर फिक्र में चले जाना चाहिए। और उसका बड़ा आसान सा तरीका है कि अगर हम कुरान पाक का कोई एक लफ्ज ही पकड़ लें, कोई एक आयत पकड़ लें, एक सूरा पकड़ लें और उस पर गौर फिक्र शुरू कर दें, तो कुछ अरसे के बाद एक अजीब चीज नोटिस होती है इंसान में कि वो चीजों के नए मायनों को जानने लगा है, उस पर नए नए मायने का इंकशाफ होने लगा है। और वो जो तबीयत में एक बेचैनी है, हम चीजों को ढूंढ रहे हैं, वो खुद ब खुद खत्म होती है। जनाब हजरत बख्तियार काकी रहमतुल्लाह अलैह साहब ने एक बात ये फरमाई थी कि फकीर पर लाजिम है कि वो जमीन पर चल फिर कर रब की कुदरत का मुशाहिदा करे। ये फकीर को तलकीन इसी से की गई है। फकीर जब सैर को निकलता है, सफर दर हकीकत तमाम फकीरों को बहुत ज्यादा दरपेश आते हैं, क्योंकि सफर से बेहतर जरिया तालीम कोई और है नहीं। जितना ज्यादा इंसान सफर में सीखता है, जितना ज्यादा चीजों का मुशाहिदा इंसान सफर में करता है, वो किसी और हालत में नहीं करता। इसलिए फकीर आप उनको देखेंगे कि अपनी मर्जी से या कुदरत ऐसे हालात पैदा कर देती है कि सभी फकीर बेतहाशा सफर करते हैं। उस सफर में रहते हुए वो मुख्तलिफ चीजों का मुशाहिदा करते हैं और वो मुशाहिदा इंसान को रब के करीब ले जाता है। उसमें एक बहुत से फैक्टर्स में से एक फैक्टर सफर भी है कि जिसके जरिए से इंसान रब की कुदरत का मुशाहिदा करने लगता है। और मैं ये हमेशा एक बात कहने की कोशिश किया करता हूं कि जब इंसान रब ताला की कुदरत का मुशाहिदा करता है, जूं जूं वो मुशाहिदा गहरा होता चला जाता है, तू तू इंसान को रब से इश्क होता चला जाता है। और यही इश्क है जो इंसान को रब का कुर्ब दिला देता है, क्योंकि जो ही रब से इश्क होता है तो इंसान के अंदर एक और खौफ जन्म लेता है कि मेरे रब कहीं मुझसे रूठ न जाए। क्योंकि जिससे आदमी इश्क करता है उसके रूठने का खौफ बड़ा शदीद होता है। अगर किसी चीज से इंसान डरता है सबसे ज्यादा तो यही है कि जिससे मैं इश्क करता हूं वह मुझसे रूठ न जाए। तो रब ताला के रूठने का डर ऐसी ड्राइविंग फोर्स बन जाता है इंसान के लिए कि इंसान रब ताला के छोटे छोटे अहकामात बिलजबर नहीं बल्कि खुशी के साथ उनको कैरी आउट करता है। इंसान उसके अहकामात पर अमल करता है और यही अमल इंसान के लिए बायस निजात बन जाता है दुनिया में भी और आखिरत में भी। रब ताला मुझे और आपको सबको रब ताला के अहकामात पर अमल करने की तौफीक अता फरमाए। नेक्स्ट संडे तक बशर्ते जिंदगी से फिर इंशाल्लाह नेक्स्ट संडे हाजिर होंगे आपके खिदमत में। उस तक के लिए इजाजत, अस्सलाम वालेकुम।